नमस्कार। कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढ़ीले पुर्याएको क्षति र त्यसपछिको परिस्थिति अहिले सिंगो देशकै चिन्ता र प्राथमिकताको विषय बनेको छ। बाढ़ीको महाप्रलयमा परि हालसम्म 1384 जनाको शव फेला परिसकेको छ भने अझै सयौं नागरिकहरू बेपत्ता रहेका छन्। रसुवादेखि शुरू भएको यो प्राकृतिक विपदको असर नुवाकोट, धादिङ, चितवन, गोर्खा हुँदै तनहु, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्म फैलिएको छ। यस्तो जटिल र कारुणिक घड़ीमा नेपाल प्रहरीले उद्धार, खोज र शव व्यवस्थापनका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गरिरहेको छ। रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म सञ्चालन गरिएको टी2टी अपरेशन, पहिचान नभएका शवहरूको डीएनए नमूना संकलन, वेबसाइट मार्फत विवरण सार्वजनिक गर्ने कार्य र हालसम्म 1230 भन्दा बढ़ी शवको व्यवस्थापन जस्ता कार्यहरू प्रहरीले गरिसकेको छ। आजको अन्तर संवादमा हामी भोटेकोशी बाढ़ीपछिको उद्धार, खोजी, राहत, पुनस्थापना लगायतका कार्यक्रममा नेपाल प्रहरीले आफ्नो तर्फबाट गरिरहेका कार्यका सन्दर्भमा केन्द्रित भएर प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफलेसँग कुराकानी गर्दैछौ। प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद, नमस्कार।
भदौ 10 भोटेकोशीमा आएको बाढ़ीपछि प्रहरीले निरन्तर आफ्नो काम गरिरहेको छ। अब हिजोदेखि टिमुरेदेखि त्रिवेणीसम्मको अपरेशन पनि शुरू भएको छ। यो अपरेशनको मुख्य उद्देश्य र हालसम्मको वस्तुस्थिति के कस्तो रहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यहीबाट गरे।
वास्तवमा भदौ 10 गते आएको यो प्रलयकारी, विनाशकारी, यो अकल्पनीय विपद हो, ठूलो धनजनको क्षति भएको अवस्था छ र यसप्रति नेपाल प्रहरी गहिरो दुःख व्यक्त गर्दछ र आफ्ना करिब 8000 प्रहरी कर्मचारीहरू यसमा यो विपदको राहत, उद्धार, खोज लगायत महत्वपूर्ण व्यवस्थापनमा परिचालन गरेको अवस्थाहरू छ र हामीले अहिले टिमुरेदेखि त्रिवेणीसम्म जुन यसको प्रभावित एरियाहरू छ त्यसमा त्यो टी2टी नामक अपरेसन दिएर हामीले स्विप अपरेसन सुरु गरेको अवस्थाहरू छ। यसमा समुदाय प्रहरी साझेदारी अन्तर्गत अर्थात् सिपिपी भन्छ, कम्युनिटी पुलिस पार्टनरसिप प्रोग्राम अन्तर्गत हामीले स्थानीय जनप्रतिनिधिजीहरू, अन्य सुरक्षा निकायहरू, त्यसै गरी त्यहाँ हुनुभएका सर्वसाधारणहरू सबैसँग समन्वय गर्दै नेपाल प्रहरी संगठनले अग्रपङ्क्तिमा रहेर सबै नदी जो भोटेकोशी र त्रिशुलीको किनार वरिपरिको एरियाहरूलाई स्विप अपरेसन सुरु गरिएको अवस्थाहरू छ। त्यहाँ खास गरी त्यहाँ हुन सक्ने त्यहाँ जो व्यक्तिहरूको उद्धार गर्ने कुराहरू, त्यसै गरी शवहरूको खोजी गर्ने कुराहरू, त्यसपछि त्यहाँ कुनै मानव अङ्ग, आंशिक अङ्ग भेटियो भने पनि त्यसलाई कानुन बमोजिम घटनास्थल प्रकृति मुचुल्का, लास प्रकृति मुचुल्का, फोटोग्राफी, नम्बरिङ, ट्याग दिने कुराहरू, त्यसको शव व्यवस्थापनका कुराहरूमा प्रहरी त्यहाँ सक्रिय हुन्छ। त्यसै गरी त्यहाँ अन्य बहुमूल्य चिजहरू भेटिएको अवस्थामा बगाएर ल्याएको कुनै भल्ट कुरा, कुनै सुनका बाकसका कुराहरू कुनै त्यस्ता छन् वा कुनै च्यापिएर त्यहाँ कुनै उसमा चाहिँ भग्नावशेषमा कोही व्यक्तिहरू हुनुहुन्छ कि भन्ने खोज्नेदेखि लिएर तमाम कामहरू नेपाल प्रहरी संगठनले चाहिँ सुरु गरेको अवस्थाहरू छ।
रसुवादेखि नवलपरासीसम्म 8 जिल्ला समेटेर उद्धार र खोजी गर्दा नेपाल प्रहरीले के कस्ता प्राविधिक र भौगोलिक चुनौतीहरूको अब सामना गर्नु परेको छ? किनभने एउटा अकल्पनीय र आकस्मिक घटना पनि रहेको छ, यसर्थ धेरै चुनौतीहरूको सामना पनि यहाँले गरिरहनु भएको छ होला, यो विषयलाई बताइदिनुहोस् न।
निश्चय नै यो जुन खालको विपद आयो त्यो विपद यो शताब्दीकै चाहिँ एकदमै भयङ्कर विपद भयो। यो यो सधैँ बाढी आउँथ्यो विगतमा, बाढीको तयारी र बाढीको पूर्व सतर्कता र बाढी आए पछाडि गर्नुपर्ने सजगतामा एक पुरा हुँदाखेरि हुने अवस्था थियो भने अहिले चाहिँ 81 अब ठुलो उचाइमा 81 एकदमै कालो मैलोको साथ जुन हिसाबले अकस्मात आएर त्यो पानी लेदो ढुङ्गा विभिन्न ठुल्ठुला चाहिँ पहाडैले आएर चाहिँ 3 तला 4 तलाका घरहरूसम्म एकैचोटि पुर्ने, एकैचोटि कतै भाग्ने नपाउने गरी छोप्ने जुन काम भयो यसले र जुन हिसाबले त्यहाँ हुने जुन बाटो घाटो बिजुली नेटवर्कका कुराहरू फोन सम्पर्कका कुराहरू 81 चाहिँ सम्पर्क विच्छेद भए, करिब करिब 30-32 वटा त पुलै भत्काइए, झोलुङ्गे पुलहरू पनि भत्कियो, वारीको गाउँ र पारीको गाउँको सम्बन्ध विच्छेद भयो र त्यहाँ चाहिँ विशाल लेदो ढुङ्गा पानी आयो, त्यसले गर्दाखेरि त्यो स्थल मार्गबाट जान सक्ने त्यो सम्पर्कै नहुने भयो, त्यसले अब हवाई मार्गबाट जानुपर्ने, ड्रोनको प्रयोग गर्नुपर्ने र त्यो एकदमै विकट बनाइदिएको अवस्थाले पनि चाहिँ धेरै कठिनाइहरू भोग्नुपर्ने अवस्था भयो। अहिले यद्यपि कतिपय ठाउँमा ट्रेनको व्यवस्था गरेर केही ठाउँमा बेली ब्रिजको समेत व्यवस्था गरेर आवत जावतलाई सहजीकरण गरिएको छ र अझै पनि ठाउँहरूमा ती कामहरूलाई प्राथमिकताका साथ गरिरहेको अवस्थाहरू छ। टिमुरे भनौँ, स्याप्रुबेसी भनौँ, बेत्रावती मैलुङका कुराहरू, त्यसै गरी त्रिशुलीमै भन्नु छ भने वारीपट्टि ढुङ्गेबाट पारी त्रिशुलीमा जानलाई जुन हिसाबले तुइनका कुराहरू अस्थायी रूपमा 1x1 नागरिकलाई अत्यावश्यकमा चाहिँ यातायात व्यवस्था मिलाउनलाई जुन गरिएको छ, त्यसै गरी देवीघाटमा भनौँ, देवीघाटमा बेली ब्रिजको पनि व्यवस्था गरेर यता कल्छीतिरको सम्पर्कलाई व्यवस्थापन गर्ने कामहरू गरिएको छ। यी कुराहरू र भौगोलिक कठिनाइको कारणले हामीले अत्याधुनिक सामग्रीहरू प्रयोग गर्नुपर्ने अवस्था, हेलीको व्यवस्थापन गर्नुपर्ने अवस्था, त्यसै गरी ड्रोनको प्रयोग गर्नुपर्ने अवस्था, खोज उद्धारको लागि खोजका जान नसकिने व्यक्ति हिँडेर जान नसकिने अवस्थाले गर्दाखेरि त्यो अवस्थाहरू भयो। त्यसै गरी बाढी पनि टाइम टु टाइममा अझै आउन सक्छ भन्ने एउटा त्रासका कुराहरूले यी चुनौतीहरू एकदमै थिए र सम्पर्क जुन सम्पर्क हुन नसक्ने एउटा कम्युनिकेसनको एउटा च्यालेन्ज पनि आयो र मेडिकल्ली पनि अब तुरुन्तका तुरुन्त उद्धार गर्नुपर्ने, मेडिकल सपोर्ट दिनुपर्ने। अर्को च्यालेन्ज भनेको होल्डिङ सेन्टरमा व्यक्तिहरू राखेर राहतका कुराहरू, मनोवैज्ञानिक चाहिँ एउटा मनोसामाजिक परामर्श दिनुपर्ने कुराहरू, सँगसँगै केही बालबालिकाहरू टुरा अभिभावक गुमाएको अवस्थाहरू छ, उहाँहरूलाई चाहिँ एउटा अभिभावकको दिनुपर्ने अर्थात् उहाँहरूलाई चाहिँ एउटा संरक्षण दिनुपर्ने र कसैले उहाँहरूलाई लोभ लालचमा नपारोस् वा फकाइ फुलाइमा नपारोस् वा उहाँहरूको भोलि भविष्यमा कुनै किसिमको आपराधिक क्रियाकलापहरू कसैबाट नहोस् भन्ने सन्दर्भमा हामीले महिला प्रहरी कर्मचारीहरू समेत व्यवस्थापन गरेर र मनोसामाजिक परामर्शकर्ताहरू समेत खटाएर, हाम्रो चिकित्सकहरू समेत खटाएर समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू मार्फत विभिन्न प्रोग्रामहरू गरिरहेको अवस्थाहरू छ। यी यावत चुनौतीहरूको बिच पनि नेपाल प्रहरीले आफ्नो विपद त्यसै गरी K9 एसटिएफ भन्छ स्पेसल टास्क फोर्सका व्यक्तिहरू र भएका स्रोत सामग्रीहरूको चाहिँ प्रभावकारी रूपमा व्यवस्थित रूपमा र उच्चतम प्रयोग गरेर यो विपदमा विगतदेखि नै इतिहासको स्थापना कालदेखि नै नेपाल प्रहरी आम नागरिकको सेवामा कटिबद्ध र प्रतिबद्ध भएर 24 घण्टा अहरात र खटिरहेको अवस्थामा यो विपद पनि नेपाल प्रहरीले आफूले आफूलाई नै बितेर सम्पूर्ण सदस्यहरू यसमा आम नागरिकको यो दुःखको घाउमा मलम लगाउने काममा यो विपदलाई व्यवस्थापन गर्ने काममा निरन्तर खटिरहेको अवस्थाहरू छ।
हालसम्म 1384 जनाको शव फेला परेको तथ्याङ्क नेपाल प्रहरीको वेबसाइटमा प्रविष्ट भएको छ। त्यसै गरी 4099 जना अझै पनि बेपत्ता रहेको तथ्याङ्क नेपाल प्रहरीकै वेबसाइटमा प्रविष्ट गरिएको छ अथवा अपडेट गरिएको छ। के पनि भनिएको छ भने अब 1384 जनाको शव त फेला पर्यो, त्यसै गरी बेपत्ता भएको संख्या यो अझै बढ्न सक्ने अथवा यो हामीले कल्पना गरे भन्दा पनि अझै धेरै आउन सक्ने कुराहरू पनि रहेका छन्। तथापि आधिकारिक तथ्याङ्क त यसलाई नै मान्नुपर्ने हुन्छ। तर अझै पनि त्यस्ता विकट ठाउँहरू भौगोलिक अवस्थाले गर्दा जान नसकिएका ठाउँहरूमा अझै जनधनको क्षति ठूलो रहेको छ, बेपत्ता हुनेहरूको संख्या ठूलो रहेको छ भनेर विश्लेषण भइरहेका छन्। तर ती विश्लेषणहरू तथ्यगत हुन् या होइनन् त्यो आफ्नो ठाउँमा होला। प्रहरीले के अनुमान गरेको छ? विपद उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र जुन नेपाल प्रहरीको रहेको छ, केही आकलनहरू अनुमानहरू जुन तथ्याङ्क प्रस्तुत गरिएको छ यो भन्दा धेरै ठूलो संख्यामा बढ्न सक्ने अनुमान छ कि के विश्लेषण गरिएको छ यो सवालमा?
एकदमै अहिले अब मैले हजुरलाई अलिकति तथ्याङ्क पनि अपडेट गराउँछु। अहिले बिहान 5 बजेसम्मको तथ्याङ्कमा मृत्यु भई फेला परेको संख्यामा पुरुष 542, महिला 334, आंशिक अङ्ग यो शरीरको पार्ट्स मात्रै फेला परेको 511 गरेर कुल 1384 भन्नु हजुरले 87 संख्या पुगेको अवस्थाहरू छ। त्यसमा हामीले पहिचान गरेर सम्बन्धित व्यक्तिलाई आफन्तलाई हस्तान्तरण गरेको शवको संख्या 103 छ र यसरी हामीले उ गरेको अवस्थाहरू छ। त्यसमा हाम्रो 25 प्रहरी कर्मचारीहरू हालसम्म बेपत्ता हुनुभएको अवस्थाहरू छ। 3 प्रहरी कर्मचारीको शव फेला परेको अवस्थाहरू छ। प्रहरी कर्मचारीहरूको खोज उद्धारको लागि विशेष प्रहरी परिचालन गरिएको अवस्थाहरू छ। प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा एउटा टिम बनाइएको छ। हामीले आम नागरिकको जो बेपत्ता हुनुभएको संख्या छ यो ठुलो संख्या अहिले पनि छ। अहिले हाम्रो डाटा अनुसार 4,089 चाहिँ बेपत्ता, त्यसमा 610 विदेशी नागरिक हुनुहुन्छ र अझै पनि यसको संख्याहरू टिपाउने कामहरू र हामीले यसलाई भेरिफाई गर्ने कामहरू भइरहेको अवस्थाहरू छ। रसुवा नुवाकोटको स्थानीय नागरिकहरू बेपत्ता भएको सन्दर्भमा हामीले स्थानीय निकायहरूसँग जनप्रतिनिधिहरूसँग समन्वय गरेर अपडेट गर्ने काम गरिरहेका छौँ। अझै पनि यहाँले भन्नुभयो यस्तो संख्याहरू बढेको अवस्थाहरू छ, जो हामी शवहरू फेला परेको अवस्थाहरू छ त्यसको हामीले 1286 जनाको चाहिँ हामीले डिएनए स्याम्पल कानुन सम्बत रूपमा चाहिँ पोस्टमार्टमको क्रममा विशेषज्ञद्वारा चाहिँ सङ्कलन गरिएको अवस्थाहरू छ भने आफन्तहरू जो बेपत्ताका आफन्तहरू हुनुहुन्थ्यो उहाँहरूलाई हाम्रो सूचनाको आधारमा सबैलाई आह्वान गरेर 1846 हालसम्म 1846 ब्लड स्याम्पल डिएनएको लागि हामीले लिइसकेको अवस्थाहरू छ। हाम्रो 77 जिल्लामा जिल्ला प्रहरी कार्यालयले बेपत्ता भएको आफन्तको सँग सम्पर्क गरेर उहाँहरूलाई ब्लड जुन स्याम्पल लिने काममा सपोर्ट सहयोग समन्वय गरेर यी कामहरू भइरहेछ। काठमाडौँ भागमा प्रहरी अस्पतालबाट यो कामहरू भइरहेको छ। कुल 3132 चाहिँ हामीले अहिले डिएनए गर्नुपर्ने, डिएनए प्रोफाइलिङ गर्नुपर्ने हामीलाई ठुलो जिम्मेवारी छ। त्यसको लागि हामीले नेपाल प्रहरीको क्षमता, त्यसै गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कमलटारमा छ उहाँहरूको क्षमता अभिवृद्धि गर्न, विस्तार गर्न, जनशक्ति लगायतको स्रोत सामग्रीहरू, त्यसै गरी टेक्नोलोजीको थप उस गर्नलाई हामीले मित्र राष्ट्रहरूको वा सहयोगी चाहिँ देशहरूको सपोर्ट लिएको अवस्थाहरू छ। त्यसमा कोरिया, चाइना, सिङ्गापुर, इन्डियाको विशेषज्ञ सहितको टिमहरू आएर हामीसँगै हाम्रो विशेषज्ञहरूसँग अहोरात्र 24 घन्टा कुनै पनि बिदा नबसी कुनै पनि छुट्टी नलिकन काम गरिरहेको अवस्थाहरू छ र यो अहिले करिब 400+ चाहिँ गरिसकेको डिएनए प्रोफाइलिङ भएको अवस्थाहरू छ र निरन्तर रूपमा गरिरहेको अवस्थाहरू छ र अहिलेसम्मको हाम्रो तथ्याङ्क अनुसार घाइते उद्धारको हकमा 9,287 उद्धार भइसकेको अवस्थाहरू छ। हामीले यो जो पहिचान नहुन सकेको शवहरूलाई हामीले हाम्रो वेबसाइटमा नेपाल पुलिसको www.nepalpolice.gov.np तेह्र सय उन्चालिसजनाको चाहिँ पहिचान नभएको संख्यालाई चाहिँ हामीले अपलोड गरिसकेको अवस्थाहरू छ र फिङ्गर प्रिन्ट, त्यसै गरी डिएनए प्रोफाइलिङ, त्यसै गरी यो फेसियल रिकग्निसन जुन हाम्रो डिभिआई भन्छ डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन टेक्नोलोजी यो सफ्टवेयर जो हामीले एआई बेस्ड सफ्टवेयर निर्माण गरेर काम सुरु गरेको अवस्थाहरू छ। त्यसै गरी दाँतबाट पनि हामीले पहिचानका कामहरू सुरु गरेको अवस्थाहरू छ। यसरी विभिन्न अत्याधुनिक प्रविधिको समेत प्रयोग गर्दै नेपाल प्रहरी संगठनले मुख्य जिम्मेवारी जुन रहेको यो जो सब व्यवस्थापनको काम जुन अहिले सुरक्षित रूपमा जमिन मुनि राखेको सबलाई चाँडोभन्दा चाँडो पहिचान खुलाएर आफन्तजनलाई हस्तान्तरण गर्ने कार्यमा नेपाल प्रहरी लागिरहेको अवस्थाहरू छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले भोटेको सेवाडी पछिको उद्धार, खोज, राहत तथा पुनस्थापना लगायतका कार्यमा प्रहरीको भूमिका लगायतका विषयमा केन्द्रित भएर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। यहाँले 3132 डीएनए नमूना संकलन गरिएको कुराकानीकै क्रममा अवगत गराइसक्नु भएको छ। साथै हामीसँग भएको जनशक्ति र पूर्वाधारको विषयलाई पनि यहाँले महत्वका साथ उठान गर्नुभएको छ। हामीले एउटा अकल्पनीय र आकस्मिक यस्तो घटना बेहोरेका छौं जसबाट ठूलो जनधनको क्षति भएको छ। अब हामीसँग भएका पूर्वाधारले मात्र पर्याप्तता नहुने अवस्था पनि देखिएको छ। साथै अन्य कार्यहरू पनि गर्नुपर्ने हुन्छ, जस्तो नियमित कार्य, जस्तो अदालतबाट विभिन्न केसको सिलसिलामा, मुद्दाका सिलसिलामा आउने प्रमाणहरूको परीक्षणको कुरा रह्यो। अब जस्तो बलात्कारकै केसहरूमा पनि डीएनए का कुराहरू हुने भए लागू औषधहरूको पनि परीक्षण गर्नुपर्ने हुन्छ लगायत धेरै यसअघि नै लोड थियो र यो घटनाले झनै धेरै कार्यभार बढ़ेको देखिएको छ। पूर्वाधार र जनशक्ति निकै नै अपर्याप्त हुन सक्ने अवस्था पनि रहेको छ। समग्रतामा यो विषयलाई कसरी हेर्न सकिन्छ अथवा के कस्तो सहयोग हुँदाखेरि नेपाल प्रहरीलाई सहज हुन जान्छ?
निश्चय नै वास्तवमा अहिले जुन विपद आइपर्यो यसमा जुन अब हामीले विपद व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने थप जिम्मेवारीको कुरा त निरन्तर गर्नु परेको, किनभने नागरिकको जो खालको एउटा चाहिँ समस्या भयो, आम नागरिकमा जुन विपदले एउटा असर गर्यो त्यो कुरामा नेपाल प्रहरी संगठन नागरिकको नजिकको एउटा चाहिँ अङ्गको रूपमा 24 घन्टा यी व्यवस्थापनमा अहरात र आफ्नो प्रहरी कर्मचारीलाई खटाउनु छ नै खटिरहेको अवस्थाहरू छ। संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू स्वयं विपद हुने बित्तिकै चाहिँ आकस्मिक बैठक बोलाएर सम्पूर्ण प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायब महानिरीक्षकज्यूहरू, सबै सिनियर प्रहरी अधिकृतहरूलाई राखेर एउटा चाहिँ यो अघि भन्नुभयो तपाईँले नेपाल प्रहरी विपद उद्धार खोज सूचना सम्बन्धी व्यवस्थापन केन्द्रको चाहिँ स्थापना गरियो, त्यसै गरी हस्पिटल व्यवस्थापनमा एउटा छुट्टै टिम बनाएर त्यसै गरी खोज उद्धारको लागि फरक फरक टिमहरू बनाएर त्यसै गरी व्यवस्थापन यो सूचना समन्वयका कुराहरूमा केन्द्रसँग समन्वय गर्नलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, तालुक गृह मन्त्रालय, त्यसै गरी एनडीआरआरएमएसँग समन्वय गर्नलाई, नेपाली सेनासँग समन्वय गर्नलाई छुट्टै छुट्टै हामीले सिनियर प्रहरी अधिकृतको कमान्डमा टोलीहरू खटाइयो र जो अहिले डिएनएको कुराहरू जुन छ एउटा बडो यो एउटा चाहिँ खर्चिलो र समय बढी लाग्ने र तर अब यो गर्नै पर्ने जुन पहिचानको लागि वैज्ञानिक परीक्षण जो गर्नै पर्ने विषय छ यसमा चाहिँ अब नेपालको मात्रै क्षमताले नभ्याउने भएपछि संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यू, तालुक गृह मन्त्रालयसँग मान्य गृह मन्त्रीज्यू, सामान्य प्रधानमन्त्रीज्यूसँग समन्वय गरेर चाहिँ अब यो विदेशी चाहिँ सहयोग र विशेषज्ञको सहयोग समेत लिँदै जुन अहिले हामीले यो यो जुन डिएनए गर्नुपर्ने प्रमुख जिम्मेवारीको सन्दर्भमा व्यापक टोलीहरू परिचालन गरेर काम भइरहेको अवस्थाहरू छ। जम्मा 2 ठाउँमा भइरहेको डिएनए प्रोफाइलिङको काम अब थप बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि विस्तार गर्नुपर्छ भनेर द्रुत गतिमा काम भइरहेको छ। निकट भविष्यमा त्यहाँ पनि सुरु हुँदैछ र अहिले पनि दैनिक चाहिँ ऊ गरिरहेछ र यो जो पोस्टमार्टम पश्चात जुन गरिएको डिएनए स्याम्पल जुन हड्डी दाँतका कुराहरूको सन्दर्भमा यो चाहिँ यसलाई यो जो हड्डीहरू दाँतहरूको बाट डिएनए प्रोफाइलिङ गर्ने काम एकदमै जटिल र समय लाग्ने विषय हो। करिब 4 दिन एउटा व्यक्तिको करिब 4 दिनसम्म त्यसको जीव प्रोसेस गर्दाखेरि लाग्ने अवस्था मेसिन सहितले गर्दाखेरिको लाग्ने अवस्थाहरू छ। त्यसपछि डिएनए प्रोफाइलिङको काम भइसकेपछि डिएनए म्याचिङको काम हुन्छ, कोडिङ सफ्टवेयर छ हामीसँग, त्यो सफ्टवेयरमा राखेर डिएनए म्याचिङ हुन्छ। सबैको डिएनए प्रोफाइलिङ भइसकेपछि हराएका आफन्तहरूले दिनुभएको ब्लड स्याम्पलको कुरा र भेटिएका शवहरूबाट प्राप्त गरेको डिएनए स्याम्पलकोलाई डिएनए प्रोफाइलिङ पश्चात कोडिङ सफ्टवेयरमा हालिसकेपछि त्यो त्यो म्याचिङ भए पछाडि ज जसको म्याचिङ हुन्छ सम्बन्धित धनीलाई उक्त शव हस्तान्तरण गर्ने अथवा सम्बन्धित आफन्तलाई उक्त शव हस्तान्तरण गर्ने योजना कानुन बमोजिम नेपाल प्रहरीले बनाएको छ। यो चाँडोभन्दा चाँडो सक्नुपर्छ भनेर लागेको अवस्थाहरू छ। यसमा चाहिँ संगठन प्रमुखज्यू प्रहरी महानिरीक्षकज्यू स्वयं अहोरात्र यसमा चाहिँ दिलचस्पी दिएर विभिन्न यसको विशेषज्ञहरूसँग छलफल समेत गर्दै अझ चाँडो कसरी गर्न सकिन्छ, अत्याधुनिक मेसिनहरू समेत ल्याइएको अवस्थाहरू छ। तपाईँलाई चाहिँ कोरिया इन्डिया लगायतबाट अत्याधुनिक मेसिनहरू जो फास्ट्र्याकमा काम गर्न सक्ने खालका मेसिनहरू पनि हामीले जडान गरेर र दुईतिर टिमहरू बाँडेर उता केन्द्रीय विधि विज्ञान प्रयोगशाला नेपाल प्रहरीको त्यसै गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कमलटारमा टिमहरू बाँडिएर विदेशी विशेषज्ञहरू समेत त्यसमा चाहिँ राखेर नेपाली विशेषज्ञ हाम्रो नेपाल प्रहरीको उताको गरेर कामहरू अवरात्र भइरहेको अवस्थाहरू छ। सँगसँगै हामीले वास्तवमा यो जुन आपराधिक दैनिक जुन घटनाहरूमा मुद्दाहरूमा गर्नुपर्ने डिएनएको कामहरूलाई हामीले अहिले थाती राखेर किन भन्दाखेरि यो असाध्यै महत्त्वपूर्ण जिम्मेवारी यसमा भयो। आम नागरिकहरू आफन्तहरू हराइरहेको जो सब पहिचानको जुन समस्या आयो र त्यसप्रति उहाँहरूले जुन हिसाबले एउटा पीडामा हुनुहुन्छ त्यो पीडालाई चाँडोभन्दा चाँडो चाहिँ एउटा व्यवस्थापन गरेर यो मुक्त गराउन सकिन्छ कि भनेर हाम्रो सम्पूर्ण ध्यान हाम्रो सम्पूर्ण टिम र हाम्रो प्रहरी कर्मचारीहरू यसमा अहरात खटिनु भएको अवस्थाहरू छ।
हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा अब आगामी दिनहरूमा नदी तटीय क्षेत्रमा पुनः आउन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल प्रहरीले पूर्व सूचना वा सतर्कताका लागि के कस्तो तयारी गरेको छ? हुन त यही घटनाका सन्दर्भमा पनि प्रहरीले आफ्नो भूमिका पूर्णत निर्वाह गरेको थियो, ठाउँ ठाउँमा सूचना पनि दिइरहेको थियो, तर अपेक्षा गरे भन्दा अनपेक्षित किसिमबाट जुन बाढ़ी आउँदा एउटा प्रलय आउँदा यति ठूलो क्षति भएको छ, यस्ता विषयहरूलाई ध्यानमा राखेर आगामी दिनमा कसरी अगाडि बढ्ने सोच नेपाल प्रहरीको रहेको छ? हामीसँग एक मिनटको मात्र समय रहेको छ, आफ्नो कुरा यो योजनाहरू के छन्?
हामीले हाम्रो विपद व्यवस्थापन तालिम केन्द्र छ नेपाल प्रहरीको, त्यहाँ हामीले तालिम प्राप्त प्रहरी कर्मचारी विशेषज्ञहरू हुनुहुन्छ, हामीसँग एसटिएफ हुनुहुन्छ र हामी अन्य सुरक्षा निकायहरू नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल नेपाल सरकार सबैसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरू गरिरहेको अवस्थाहरू छ। आगामी दिनमा हुन सक्ने यस्ता चाहिँ घटनाहरूको सन्दर्भमा अब थप आवश्यक जनशक्ति का कुराहरू तालिमका कुराहरू त्यसै गरी स्रोत साधनका कुराहरू अत्याधुनिक टेक्नोलोजीका कुराहरू हेलिकप्टर ड्रोनका कुराहरूको सन्दर्भमा पनि हामीले चाहिँ महसुस गरेको अवस्थाहरूको हकमा तालुक गृह मन्त्रालय हुँदै नेपाल सरकारमा हामी समन्वय गरिरहेको अवस्थाहरू छ, रिपोर्ट गरेको छ। यद्यपि नेपाल सरकारले यो विपदलाई नेपाल प्रहरीलाई एउटा अभिभावकत्व चाहिँ ग्रहण गर्दै आवश्यक स्रोत साधनहरू जुटाउने कुरामा सहयोग गर्ने कुराहरूमा भइरहेको अवस्थाहरू छ, जसले गर्दा हामी प्रभावकारी ढङ्गले यो विपदको व्यवस्थापन खटिरहेको अवस्थाहरू छ र आगामी दिनमा पनि यस्तो खोला नालाको हकमा जुन अहिले चाहिँ यो जुन हिम नदीहरू हिमतालहरू जो चाहिँ अहिले यो तापक्रमको कारणले पग्लेर जुन हिसाबले एउटा विनाशकारी घटनाहरू घट्यो त्यसप्रति चाहिँ सबैजना आफ्नो उसमा चाहिँ अब लापरवाही गर्नुहुने रहन्छ। सूचना प्राप्त भए पनि कि विगतको बाढी जस्तो सोचेर धेरै व्यक्तिहरूले त्यसमा चाहिँ अकल्पनीय क्षति बेहोर्नु परेको अवस्थाहरू छ, धनजनको ठुलो क्षति छ। अब यसको व्यवस्थापनमा ठुलो हामी खटिनुपर्ने अवस्थाहरू छ। हिजो
हुन्छ हाम्रो कार्यक्रमको समय पनि सकिएको छ, हामी केही दिनपछि पुनः यस विषयमा कुराकानी गर्ने नै छौँ। यहाँको महत्वपूर्ण
रेडियो नेपाललाई आम नागरिकको एकदम सूचनाको भरपर्दो स्रोतको रूपमा रहेको ढुकढुकीमा रहेको रेडियो नेपालले नेपाल प्रहरी संगठनले यो विपद व्यवस्थामा गरिएको काम कार्य बारेमा जुन हिसाबले एउटा मौका दिनुभयो त्यसप्रति हृदयदेखि धन्यवाद दिन्छु। नमस्कार।
आजको अन्तर संवादमा हामीले भोटेको सिबाडी पछिको उद्धार खोज राहत तथा पुनस्थापनाका कार्यक्रमहरूमा नेपाल प्रहरीले आफ्नो तर्फबाट गरिरहेका कार्यका सन्दर्भमा केन्द्रित भएर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफलेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। नमस्कार।